यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेपाल र चीनका राजनैतिक दलहरूबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो सम्मेलन सम्पन्न। बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसँगको साझेदारीलाई अघि बढ़ाउन नेपाल प्रतिबद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। काठमाडौँ उपत्यकामा 1702 जना सहित देशभर 3,093 जनामा कोरोना भाइरसको संक्रमण। 2,108 जना संक्रमण मुक्त, संक्रमित 8 जनाको मृत्यु। 2072 सालको शक्तिशाली भूकम्पले क्षति पुर्याएका काठमाडौँ दरबार हाई स्कूल र रानी पोखरीको पुनर्निर्माण सम्पन्न, भोलि उद्घाटन हुने। र भियतनाममा भीषण वर्षापछिको बाढ़ी र पहिरोमा परि हालसम्म 105 भन्दा बढ़ीको मृत्यु। समाचार अब विस्तारमा। नेपाल र चीनका राजनैतिक दलहरूबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो सम्मेलन आज सम्पन्न भएको छ। हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल बेल्ट एण्ड रोड इनिसिएटिभका सम्बन्धमा भर्चुअल माध्यमबाट आयोजित सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनु भएको लिखित मन्तव्यमा राजनैतिक दलहरूबीचको सम्मेलनबाट दुवै देशले आपसी लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले पूर्वाधार निर्माण र सम्पर्क सञ्जालको विकास बेल्ट एण्ड रोड सहयोगको एउटा महत्वपूर्ण उद्देश्य भएकाले त्यसको प्रवर्धन गर्दै हिमालय पार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसँगको साझेदारीलाई अगाडि बढ़ाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले नेपालले आफ्नो भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिएको र भविष्यमा पनि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको लिखित मन्तव्यमा बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यान्वयन हुने चरणमा पुगेको उल्लेख गर्नुहुँदै दुई देशबीच पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणका आदान प्रदानले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो। प्रधानमन्त्री ओलीले दुई देशबीच भएका सम्झौता र सहमतिको कार्यान्वयनका लागि कार्ययोजना बन्दै गरेको बताउनुभयो। उहाँले बीआरआई सञ्जालले नेपालको विकासमा सहयोग पुग्ने र त्यसबाट दुवै देशका जनतालाई फाइदा हुने उल्लेख गर्नुभयो। सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनिया विशेषताको 21औं शताब्दीको समाजवाद सिक्न लायक भएको उल्लेख गर्दै चीनसँग असल सम्पर्क सञ्जाल र मित्रता कायम राख्नका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत छनौट गरिएका 9 परियोजना कार्यान्वयन गर्नुपर्ने बेला आएको बताउनुभयो। नेपाल विकास निर्माणको तीव्र गतिमा दौड़न चाहेको भन्नुहुँदै अध्यक्ष तिमल सिन्हाले नेपालले विकासमा मित्र राष्ट्र चीनबाट सिकेर अगाडि बढ़न चाहेको बताउनुभयो।
नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनौट गरेका 9 आयोजनालाई अन्तिम दिएर कार्यान्वयनमा जानुपर्ने बेला आएको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्नमा बेल्ट एण्ड रोड परियोजनाले अघि सारेका आयोजनाहरूको सफलताले अहम महत्व राख्नेछ भन्नेमा दुई मत छैन। नेपाल विकास निर्माणको महाभियानमा तीव्र गतिमा हिँड्न मात्र होइन दौड़न चाहन्छ। हामीले लामो समयदेखि भोग्दै आएको राजनीतिक अस्थिरता, सुस्पष्ट योजनाको अभाव र बलियो राजनीतिक नेतृत्वको कमी जस्ता कुराले सिर्जित समस्यालाई ऐतिहासिक परिवर्तन, संविधान सभाबाट निर्मित संविधान र तीनै तहमा निर्वाचित स्थिर सरकारका माध्यमबाट पूरा गरेका छौं। त्यही भएर हामी यति बेला नेपालले आर्थिक र सामाजिक रूपान्तरणको यो महान अभियानमा मित्र राष्ट्र चीनले समग्र क्षेत्रमा हासिल गरेका प्रगतिबाट सिक्न र सहकार्य गरेर अघि बढ्न चाहन्छौं।
सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले दुई देशबीच परस्पर मित्रताको नीतिका आधारमा लामो समयदेखि रहेको सम्बन्ध थप विकसित भएको भन्नुहुँदै बीआरआईबाट विश्वका धेरै मुलुकले लाभ लिन सक्ने बताउनुभयो। सम्मेलनमा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले रसुवा काठमाडौँ हुँदै पोखरा र लुम्बिनीसम्मको रेलमार्ग निर्माणका लागि गरिएको सर्वेक्षण नेपालको समृद्धिका लागि उल्लेखनीय हुने बताउनुहुँदै चीनले अपनाएको विन विन सिद्धान्तको सराहना गर्नुभयो। आज काठमाडौँ उपत्यकामा 1702 सहित देशभर 3,000 93 जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा 13,861 जनामा पीसीआर परीक्षण गर्दा देशभर 3,093 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यस्तै काठमाडौँमा 1,431, भक्तपुरमा 148 र ललितपुरमा 123 सहित काठमाडौँ उपत्यकामा 1,702 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या 1,39,129 पुगेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। आज थप 2,108 जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 96,609 पुगेको छ। यस्तै कोरोना संक्रमणका कारण आज थप 8 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 765 पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशका 76 जिल्लामा 41,775 जना सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 28,196 जना होम आइसोलेसन र 13,559 जना संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै गम्भीर लक्षण देखिएका 273 जना आईसीयू र 78 जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना महामारी विरूद्धको लड़ाईमा सरकार र जनता बीचको सम्बन्ध बलियो बनाउनुपर्ने बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज स्वास्थ्य मन्त्री ढकालले कोरोना संक्रमणको जटिल परिस्थितिको सामना गर्न सरकार र जनता बीच बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरूरी रहेको बताउनुभयो। मन्त्री ढकालले कोरोना संक्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि सबै तहका सरकार, राजनैतिक दल, समुदाय, नागरिक समाज, निजी क्षेत्रबाट सहयोग र समन्वयको खाँचो औँल्याउनुभयो।
नेपाल सरकार जनताको साथमै रहेको छ। यो महामारी विरुद्धको लडाईमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरुरी छ। सबै तहका सरकार, राजनैतिक दलहरू, समुदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट विगतमा झैं सहयोगको अपेक्षा गरेका छौं।
मन्त्री ढकालले सरकारले सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको बताउनुभयो।
अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाइएको छ। देशभरि भेन्टिलेटर सहितको 2600 आईसीयू तयारी अवस्थामा रहेका छन् र थप 400 निर्माण भइरहेको छ। अक्सिजन र मनिटर सहितको 3,500 हाई डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ। यसले COVID-19 सिकिस्त बिरामीहरूको उपचारलाई सहज बनाउनेछ।
मन्त्री ढकालले अस्पताल नभएका 649 स्थानीय तहमा जिल्ला र प्रदेश स्तरीय अस्पतालको स्तर उन्नति गरी 6,202 शैया थप गर्ने कार्य अगाडि बढाएको जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निशुल्क गर्ने जनाएको छ। मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका 4 कोरोना अस्पतालबाट लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका संक्रमितहरूको उपचार निशुल्क गरिने जानकारी दिनुभयो। रूपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डी स्थित केन्द्रीय आयुर्वेद अस्पताल र भेरी अस्पताल बाँकेलाई कोरोना विशेष अस्पतालको रूपमा छुट्याएर बिरामीको उपचार भइरहेको छ। गृह मन्त्रालयले चाडबाडको समयमा कोरोना संक्रमण थप बढ्न सक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले कोरोना संक्रमण नेपालमा तीव्र रूपमा फैलिरहेकाले त्यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यान आकर्षण गराएको हो। चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी, कृत्रिम अभाव, कालोबजारी लगायतका अवांछित तथा आपराधिक गतिविधि गर्न नदिई भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई मन्त्रालयले निर्देश गरेको छ। कानून विपरीतका गतिविधिमा संलग्न हुनेलाई तत्काल कार्यवाही गर्न मातहतका सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। 2072 सालको भूकम्पले क्षति पुर्याएका दरबार हाई स्कूल र रानीपोखरी पुनर्निर्माण सम्पन्न भएको छ। विशिष्टकृत महत्व रहेको ती दुवै संरचनाको भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। भूकम्पले क्षतिग्रस्त निजी आवास पुनर्निर्माण लगायत सांस्कृतिक सम्पदा, विद्यालय तथा सार्वजनिक भवन, स्वास्थ्य संस्था र सुरक्षा निकायका भवनहरूको पुनर्निर्माण अन्तिम चरणमा पुगेका छन्। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
2072 साल वैशाख 12 गते गएको विनाशकारी भूकम्पले तहस नहस बनाएको लाखौं निजी आवास, विद्यालय भवन, सांस्कृतिक सम्पदा, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन र खानेपानी पूर्वाधारहरूको पुननिर्माण अन्तिम चरणमा पुगेको छ। विशिष्टीकृत महत्व रहेको सांस्कृतिक सम्पदाहरूको पुननिर्माण पनि अन्तिम चरणमा पुगेका छन्। भूकम्पले क्षति पुर्याएका 920 सांस्कृतिक सम्पदाहरू मध्ये 60% पुननिर्माण सम्पन्न भएका छन्। काठमाडौँको हनुमान ढोका परिसरका सांस्कृतिक सम्पदा, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रका कतिपय सांस्कृतिक सम्पदाहरूको पुननिर्माण सम्पन्न भएका छन् भने दरबार हाई स्कूल र रानी पोखरीको पुननिर्माण सम्पन्न भएर बुधबार उद्घाटन हुँदैछ। सांस्कृतिक सम्पदाहरूको पुननिर्माण बारे जानकारी दिनुहुँदै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली,
920 सम्पदाहरूको पुनर्निर्माणको काम हामीले सम्पन्न गर्नुपर्ने थियो, अहिले चाहिँ 80% जति बराबरको कामहरू करिब करिब सम्पूर्ण चरणमा पुगिराखेका छौँ। काठमाडौँ उपत्यकाभित्र रहेका विशेष सम्पदाहरू पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बसन्तपुरको दरबार क्षेत्र, रानी पोखरी, धरहरा, काष्ठ मण्डप लगायतका निर्माण गर्नुपर्ने कामहरू धेरै राम्रो गतिमा अगाडि बढाएको छ। अरू सबै कामहरू हाम्रो अनगोइङ छ र छिटै अब सम्पन्न हुने चरणमा गइरहेका छन्।
भूकम्पले सबैभन्दा क्षति पुर्याएको निजी आवास पुननिर्माणको काम 80% सम्पन्न भएको छ। पुननिर्माण पछि निजी आवास गुमाएका 5,36,700 परिवार घर फर्किएका छन्। यस्तै भूकम्पबाटै क्षति पुगेका 7,553 शैक्षिक संस्था मध्ये 80% पुननिर्माण सम्पन्न भएको छ। यसै गरी स्वास्थ्य संस्था र सुरक्षा निकायका भवनहरूको पुननिर्माण पनि अन्तिम चरणमा पुगेको छ। पुननिर्माणमा भएको प्रगतिका बारेमा जानकारी दिनुहुँदै पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली,
सबैभन्दा ठूलो संख्या भनेको निजी आवासको पुननिर्माण हो। त्यसमा करिब 8 लाख घरहरूको पुनर्निर्माण गर्नुपर्ने थियो, त्यसमध्येमा हामी अहिलेसम्म करिब 82% बराबरको पुनर्निर्माणको काम लगभग सम्पन्नताको चरणमा पुगिसकेको स्थिति छ। शिक्षण संस्थातर्फ पनि 7,553 विद्यालयहरू मध्ये 80% जति विद्यालयहरूको सम्पन्न भइसकेको स्थिति छ। त्यस्तै गरी 1,192 स्वास्थ्य चौकीहरू निर्माण गर्नुपर्ने थियो, त्यसमा 60% बराबरको पुनर्निर्माणको काम सम्पन्न गरेका छौँ भने अरू काम अनगोइङ छ।
प्राधिकरणले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको प्रबलीकरण, केशर महलको र नक्साल स्थित बाल मन्दिरको प्रबलीकरणसँगै रातो मच्छिन्द्रनाथको पुननिर्माण तीव्र बनाएको छ। कोरोना संक्रमणको जोखिममा समेत प्राधिकरणले पुननिर्माणको काम अघि बढाउनु प्रशंसनीय रहेको छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। उप प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरू गर्नुभएको छ। उप प्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै उहाँले मुख्य सचिव शंकरदास बैरागी र सचिवसँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरू गर्नुभएको हो। उप प्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै परिणाममुखी नतिजा ल्याउने गरी काम गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभयो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकता समेत सरकारले पूरा गर्न नसकेको आरोप लगाउनु भएको छ। ताप्लेजुङमा संचारकर्मीसँग आज कुराकानी गर्नुहुँदै नेता सिटौलाले मौलिक हक र सर्वोच्चको परमादेश विपरीत कोरोनाको उपचारबाट सरकार फन्चिएको आरोप लगाउनुहुँदै संक्रमणको चपेटामा परिरहेका नागरिकको उपचार र संक्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। कैलालीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरी प्रहरीले हत्या घटनामा संलग्न धनगढ़ी उपमहानगरपालिका दशका रोहित राणा, राजेन्द्र राणा, सुरेश राणा, राजकुमार राणा, रामनिवास राणा, दलराम राणा र वडा नम्बर एघारका राम गोपाल राणालाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दिलीप सिम्बा देउवाले प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनीहरू सातै जनाको संलग्नता देखिएको र घटनाको थप अनुसन्धान जारी रहेको बताउनुभयो। उनीहरू सबै सीमा क्षेत्रमा लामो समयदेखि चोरी तस्करीमा संलग्न रहेको पाइएको उहाँले जानकारी दिनुभयो। धनगढ़ी उपमहानगरपालिका बाह्र जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद गस्तीमा गएका समयमा गत शनिबार रातिदेखि सम्पर्क विहीन भएका थिए। कोरोना महामारीले गर्दा रोजगारी गुमाएका बैतडीका 13,000 कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छा पत्र पेश गरेका छन्। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको आह्वानमा बैतडीका 13,000 इच्छा पत्र पेश गरेका हुन्। नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आज सकिएको छ। समन्वयात्मक बैठकको समापन गर्नुहुँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्याएको बताउनुभयो। प्रधान सेनापति थापाले कोरोना महामारीको नियन्त्रणका लागि सरकारवाला निकायहरूसँगको समन्वयमा आवश्यक पूर्व तयारी गर्न समेत निर्देशन दिनुभयो। नेपालीहरूको महान चाड़ दशैं शुरू भएको आज चौथो दिन बित्न लाग्दा पनि कोरोना संक्रमणका कारण दशैंको रौनकमा कमी आएको छ। दशैंमा रमाउने केटाकेटीहरूलाई पनि कोरोनाले बिथोलेको छ। सुनसरीबाट संवाददाता रुमा रिजालको रिपोर्ट।
दसैँ आएर के गर्न, यो हाम्रो दसैँ होइन, कोरोनाको दसैँ आइराखेको छ। मामालाई जानु हुँदैन भाइ,
दसैँ तिहार भन्ने बित्तिकै विशेष गरी केटाकेटीहरू रमाउने चाड। तर यसपटकको दसैँ भित्रिसक्दा पनि केटाकेटीहरूले समेत कोरोनाका कारण पहिला जस्तै रमाउन पाउने छैनौ भन्ने बुझिसकेका छन्। अरू बेला जहाँ भए पनि चाडबाडमा परिवार सँगै बसेर रमाइलो गर्ने, आफन्त इष्टमित्र भेट्ने गतिलो अवसर यो वर्ष महामारीका रूपमा फैलिएको कोरोनाले गुमाइदिएको छ।
दसैँ आएको पनि के रमाइलो छ र छोराछोरी पनि कहाँ छन्।
परिवार सँगै भएकाहरू पनि चाडबाडमा रमाउन नसकिने बताउँछन्। सुनसरीको इनरवा निवासी विनिता दाहालले स्थिति असामान्य भएका कारण यो वर्ष दशैंका नाममा कुनै पनि नयाँ सामग्री खरिद नगर्ने निर्णयमा आफू पुगेको बताउनुभयो।
मैले दशैं यस्तो एकदम यसपालि धुमधाम तरिकाले नयाँ सामानहरू, नयाँ लुगाहरू किनेर मनाउन चाहेको छैन। अहिलेको यो मान्छेहरूले चाहिँ खान नपाएर बसिरहेको अवस्थामा मनैदेखि मलाई चाहिँ दशैं मनाउन यसपालि लागेको छैन।
कोरोना महामारीका रूपमा फैलिरहेको अवस्थामा स्थानीय प्रशासनले समेत निषेधाज्ञा जारी गरेको छ। चाडबाडमा बढी भीडभाड हुने हुँदा घरमै सीमित भएर मात्रै दशैं मनाउन सुनसरी प्रशासनले अनुरोध गरेको प्रमुख जिल्लाधिकारी फडेन्द्र मणि पोखरेल बताउनुभयो।
यसपालिको दशैं आफ्नै घरमा बसेर मनाउने र कोविड संक्रमणको जुन हेल्थ प्रोटोकल छ नि, मास्क लाउने, सेनिटाइजर गर्ने, निश्चित दूरी कायम गरेर बस्ने, यस्ता विषयमा चाहिँ विशेष ध्यान दिनु होला। अत्यावश्यक काम बाहेक भएर नहिँदिनु होला, म सबैलाई अनुरोध गर्दछु।
दशैं त अर्को वर्ष खुलेर मनाउला, तर यो वर्ष कोरोनालाई जित्न सकेमा मात्रै त्यो सम्भव हुनेछ। त्यसैले कोरोना जित्न साबुन पानी, मास्क प्रयोग सँगै भौतिक दूरी कायम गरी घरै बसौं। रुमा रिजाल, रेडियो नेपाल, सुनसरी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। भियतनाममा वर्षापछि आएको बाढ़ीका कारण कम्तीमा 105 जनाको मृत्यु हुनका साथै करोड़ मानिस प्रभावित भएका छन्। एक हप्ता अघिदेखि आएको बाढ़ीका कारण कम्तीमा 105 जनाको मृत्यु भएको छ भने 50,00,000 मानिस प्रभावित भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले गर्दा 78,000 घरहरू डुबानमा परेको र 27 जना अझै बेपत्ता रहेको बताइएको छ भने ज्यान गुमाउनेहरूमा अधिकांश सैनिकहरू रहेका छन्। उनीहरूलाई चुचुरो मुनि रहेको ब्यारेकमा पुरिएको अवस्थामा निकालिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अझै खतरा कायम रहेको त्यहाँको मौसम विभागले जनाएको छ। अमेरिकाको राष्ट्रपति पदका उम्मेद्वार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रत्याशी डेमोक्रेटिक दलका जो बाइडेन अन्तिम टेलिभिजन बहसका लागि तयारी गर्दै हुनुहुन्छ। रिपब्लिकन दलको राष्ट्रपति निर्वाचन अभियानले टेलिभिजन प्रस्तोताहरूले विदेश नीतिमा प्रश्नै नसोधेर डेमोक्रेट उम्मेद्वारलाई सहयोग पुर्याएको आरोप लगाएको छ। त्यसैगरी डेमोक्रेट दलले राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी सम्बन्धी प्रश्नलाई छल्न खोजेको आरोप लगाएको छ। निर्वाचन आउन दुई हप्ता बाँकी छँदा मत सर्वेक्षकहरूले डेमोक्रेटिक दलका जो बाइडेनको अवस्था बलियो देखाइरहेका छन्। अमेरिकाको कोलोराडोमा वन डडेलोले ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म डडेलोले 2,00,000 एकड़ जमीन ढाकिसकेको छ। अग्नि नियन्त्रकहरू अहोरात र आगो निभाउन खटिरहेका र हजारौं सर्वसाधारण अन्यत्र सर्न बाध्य भएका छन्। कोलोराडोमा यो वर्षको शुरूमा पनि वन डडेलोले 1,40,000 एकड़ जमीनमा प्रभाव पारेको थियो। भारतमा वायु प्रदूषणको याम शुरू भएसँगै त्यसले कोरोना भाइरस संक्रमणलाई बढ़ाउन सक्ने चिन्ता उब्जिएको छ। यो सिजनमा राजधानी दिल्लीमा व्यापक वायु प्रदूषण हुने गरेको छ। हार्वर्ड विश्वविद्यालयले गरेको अध्ययनमा जति बढ़ी वायु प्रदूषण उति नै बढ़ी कोरोना जोखिम हुने गरेको पत्ता लागेको छ। प्रदूषणले मानिसको श्वास प्रश्वासमा प्रभाव पार्ने र कोरोना संक्रमणले पनि फोक्सोमै प्रहार गर्ने भएकाले वायु प्रदूषण कोरोना संक्रमणका लागि ठूलो खतरा मानिएको हो। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोग सराहनीय रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व बैंक समूहको संयुक्त वार्षिक भर्चुअल बैठकमा सहभागी हुँदै गवर्नर अधिकारीले कोविड 19 का कारण नेपालको अर्थतन्त्र वित्तीय क्षेत्र निकै प्रभावित बनेको बताउनुभयो। गवर्नर अधिकारीले कोविड 19 का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको नकारात्मक प्रभावको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाका विषयमा पनि त्यस बैठकमा छलफल गर्नुभयो। साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने सबै समूहको कारोबार बढ़ेर हरियाली देखिएको हो। नेप्से परिसूचक 12.47 अंकले बढ़ेर 1582.84 बिन्दुमा पुगेको छ। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ। सोमबार 1 अर्ब पनि नपुगेको शेयर कारोबार रकम मंगलबार 1,24 करोड़ भन्दा धेरै भएको छ। वाणिज्य बैंकहरूले दशैंको विदामा 5 दिन बैंकहरूको शाखा बन्द गर्ने भएका छन्। नेपाल बैंकर्स संघले हरेक दिन कोविड संक्रमित कर्मचारी बढ़िरहेको सन्दर्भमा सदस्य बैंकहरूसँग दशैं विदाका बेला शाखा कार्यालय बन्द गर्ने आग्रह गर्ने निर्णय गरेको जनाएको छ। कार्तिक 7 गते फूलपातीदेखि एकादशीसम्म बैंकका शाखाहरू बन्द हुनेछन्। यसअघि दशैंहरूमा बैंकहरूले 365 दिने काउन्टरबाट सेवा दिँदै आएका थिए। निश्चित अवधिका लागि दशैं विदाका बेला पनि शाखाहरू खुल्ने गर्दथे। बैंकर्स संघले डिजिटल बैंकिङ र एटीएम सेवा भने निरन्तर रूपमा सञ्चालन हुने भन्दै संक्रमणबाट जोगिन डिजिटल बैंकिङको प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले बागलुङ जिल्लाको सेरा बजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। जैमिन नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बैंक शाखाको शुभारम्भ गर्नुहुँदै शाखाको विस्तारले नगरवासीलाई बैंकिङ सेवा सहज हुने बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेलकुद समाचार अजय बमबाट।
बिग ब्याश लीगमा आगामी 2 संस्करणमा प्लेइङ सेटमा 3 जना विदेशी खेलाड़ी राख्न पाउने भएका छन्। आगामी 2 सिजनका लागि आयोजक अस्ट्रेलियन क्रिकेटले नियम परिवर्तन गरेर 3 जना विदेशी खेलाड़ी राख्न पाउने बताएको छ। यसअघि स्थानीय क्रिकेटरलाई प्राथमिकतामा राख्ने नियमलाई अस्ट्रेलियन क्रिकेटले परिवर्तन गरेको छ। बिग ब्याशमा अब कुल खेलाड़ीको 40% विदेशी खेलाड़ीले खेल्न पाउने भएका छन्। कोरोनाका कारण बिग ब्याश लीगको ड्राफ्ट अगस्तमा हुने भए पनि स्थगित भएको थियो। अब बिग ब्याश लीगमा हरेक टीमको सेटमा 3 जना विदेशी खेलाड़ी खेल्न पाउने नियम बनाएपछि थप 20 जना विदेशी खेलाड़ीले खेल्ने मौका पाउने भएका हुन्। कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय क्रिकेट केही समय स्थगित हुँदा राष्ट्रिय टीमको सिरिज पर्ने भएकाले पनि मुख्य खेलाड़ीले बिग ब्याश लीग खेल्न पाउने सम्भावना कम रहेको छ, जसका कारण अब त्यसमा विदेशी खेलाड़ीले मौका पाउने बताइएको छ। त्यसका साथै बिग ब्याश लीगमा भारतीय खेलाड़ीलाई पनि समावेश गर्नका लागि पनि पहल गरेको थियो, जसमा बीसीसीआईले पनि स्वीकृति दिएको छ। बिग ब्याश लीगमा विदेशी खेलाड़ी एबी डेभिभर्स, केभिन पिटर्स, इलोन मोर्गन, डेल स्ट्रेन, जोर्फा आचर, राशिद खान, सन्दीप लामिछाने जस्ता खेलाड़ीले निकै चर्चा कमाएका थिए। यसअघि बिग ब्याश लीगमा 2 जना विदेशी खेलाड़ी मात्र खेल्न पाउने नियम थियो। नयाँ नियम अनुसार नेपाली खेलाड़ी सन्दीप लामिछानेका लागि अर्को अवसर सिर्जना भएको छ। पछिल्ला 2 सिजनमा उनले बिग ब्याश लीगमा राम्रो प्रभाव जमाएका छन्। यो सिजनका लागि उनी अहिलेसम्म कुनै पनि टीममा फाइनल भइसकेका छैनन्। तर अब एक टीममा 3 जना खेल्न पाउने नियम भएपछि उनी लगभग पक्का जस्तै भएको छ। जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनौटको तयारीमा रहेको नेपाली कराते टोलीको प्रशिक्षण मंगलबारबाट केही दिनका लागि रोकिएको छ। दशैंका कारण खेलाड़ीलाई केही दिन विदा दिएको प्रशिक्षक दीपक श्रेष्ठले बताउनुभयो। अब दशैंका चाड सकिएपछि फेरि प्रशिक्षण शुरू गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिनुभयो। कोरोना भाइरसका कारण बीचमा रोकिएको प्रशिक्षण दोस्रो पटक सुरक्षित विधि अपनाएर असोज 6 गतेबाट प्रशिक्षण शुरू गरिएको थियो।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही भोलि प्रदेश एक र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 16.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस र दिपालको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल र चीनका राजनैतिक दलहरूबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो सम्मेलन सम्पन्न। बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसँगको साझेदारीलाई अघि बढ़ाउन नेपाल प्रतिबद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। काठमाडौँ उपत्यकामा 1702 जना सहित देशभर 3,093 जनामा कोरोना भाइरसको संक्रमण। 2,108 जना संक्रमण मुक्त, संक्रमित 8 जनाको मृत्यु। 2072 सालको शक्तिशाली भूकम्पले क्षति पुर्याएका काठमाडौँ दरबार हाई स्कूल र रानी पोखरीको पुनर्निर्माण सम्पन्न, भोलि उद्घाटन हुने। र भियतनाममा भीषण वर्षापछिको बाढ़ी र पहिरोमा परिहालसम्म कम्तीमा 105 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।